इना दी कैनेडी लोकेशन हुन खुल चुकी है। फॉर मोर इन्फॉर्मेशन कॉल 9058747171।
आप सुन रहे हैं रेडियो साज आवाज ब्रॉडकास्टिंग सर्विस 24/7। हमारी रेडियो और टीवी की सर्विस के लिए विजिट कीजिए eawaz.com या फिर आज ही eawaz ऑफिशियल ऐप अपने स्मार्टफोन में डाउनलोड कीजिए। और अब वक्त हुआ चाहता है एक खूबसूरत और मालूमती प्रोग्राम का जो eawaz टीवी के लिए रिकॉर्ड किया गया। eawaz टीवी को आप तमाम IPTV बॉक्सेस पर देख सकते हैं।
जी साहब, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहू। हमारी फा मुज़फ़्फ़र आप तमाम को खुश आमदेद कहते हैं अपनी आज की नशिस्त में। हमारे फा मुज़फ़्फ़र और हमारे साथ हुआ करते होते हैं इस मुलाकात में जनाब समीउल्लाह मलिक साहब। bittertruth.uk आपकी वेबसाइट है जहाँ पे आप इनके तमाम कॉलम्स को पढ़ सकते हैं, प्रोग्राम्स को देख सकते हैं, न सिर्फ ये बल्कि इसके अलावा और प्रोग्राम्स भी। आप दुनिया के मुख्तलिफ अखबारों में लिखते भी हैं, मुख्तलिफ चैनल्स पे भी आप इनको सुनते हैं जनाब समीउल्लाह मलिक साहब। अगेन उनकी वेबसाइट bittertruth.uk। और हमारे फा मुज़फ़्फ़र हम टोरंटो से आपके साथ शामिल हुआ करते हैं। हमारी वेबसाइट www.eawaz.com। ज़ाहिर है जो हमारा रिश्ता है उसी हवाले से इलेक्ट्रॉनिक आवाज़ का रिश्ता है, तो eawaz.com हमारी वेबसाइट है। आपसे दरख्वास्त है कि आप वेबसाइट पर तशरीफ लाइएगा, यूट्यूब पे प्रोग्राम्स को सब्सक्राइब कीजिएगा। इट्स जस्ट अ रिक्वेस्ट। जब भी किसी शख्स का जिक्र होता है तो यकीनन फैमिली बैकग्राउंड जरूर काउंट किया करती होती है। और जनाब समीउल्लाह मलिक साहब जिन हाथों में परवरिश पाई, उन हाथों का जाहिर है उनकी आज की जिंदगी में भी बड़ा रोल है, जिसमें एक नामवर शख्सियत पाकिस्तान में जिन्होंने एज ए ब्यूरोक्रेट, एज ए पाकिस्तानी पाकिस्तान की बहुत खिदमत पे अंजाम दी, और उन्होंने कुदरतुल्ला शहाब साहब। मैं वेलकम करना चाहती हूँ जनाब समीउल्लाह मलिक साहब को। सर अस्सलाम वालेकुम, कैसे हैं आप?
जी वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू। हैयक अल्लाह व बारक अल्लाह फी।
बहुत शुक्रिया फॉर बीइंग विद अस। सर जाहिर है बहुत सारी और बातें भी दाएं बाएं हो रही हैं, मगर हर चीज लिंक्ड है अफगानिस्तान के साथ। अगर मैं अपने खित्ते को देखती हूँ और मुस्लिम उम्मा को देखती हूँ, तो हर इंसान अपने अपने मामलात निभा रहा है। अमेरिका 20 साल तक अफगानिस्तान में रहा, मगर आज अफगानिस्तान की जो सूरत हाल है अफसोस भी होता है। तालिबान ने टेक ओवर किया, मगर अंदर शुरू में तो उनको कोई मुजाहमत नहीं हुई, पंचेर से उनको मुजाहमत जरूर मिली और चंद बैरूनी ममालिक ने भी मदाखलत की। जो भी सूरत हाल है तमाम लोग उससे बखूबी वाकिफ हैं। आज ईरान के साथ जो सूरत हाल है, मेरा ख्याल आप इन तमाम चीज़ों का अहाता करेंगे अपने अपने आज के प्रोग्राम में। जाहिर है मौशी बहरान भी इस वक्त पाया जाता है, फंड सारे के सारे फ्रोजन हैं। जो यूरोपियन कंट्रीज हैं और अमेरिका, उसकी इस बात पे यकीन ही नहीं कर रहे कि वो ख्वातीन को इज्जत देंगे, वो मुल्क में क्या करेंगे। हालांकि मेरा तो सिर्फ एक ही फिक्र है कि अफगानिस्तान में तालिबान जो कोई भी हैं, मेरा उनसे कोई लेना देना नहीं, मगर वो अफगानिस्तान से ताल्लुक रखते हैं, उनका मुल्क है। और जिस बात पर वो खायफ थे कि उनके मुल्क पर बैरूनी ताकतें क्यों हुकूमत करें, या उनके जो गवर्नमेंट्स हैं वो बैरूनी ताकतों के इशारे पे क्यों चलती हैं। तो सर अब जब तालिबान ने टेक ओवर कर लिया है, तो आप क्या समझते हैं कि इनको इस्तेहकाम मिलेगा, दुनिया रिकॉग्नाइज करेगी कि नहीं करेगी?
शैतान रजीम, बिस्मिल्लाह रहमान रहीम, लिल्लाहि मा फिस समावाति व मा फिल अर्ध, व इन तुब्दु मा फी अनफुसिकुम औ तुखफूहु युहासिबकुम बिल्लाह يغفر لمن يشاء ويعذب من يشاء والله على كل شيء قدير. صدق الله العلي العظيم. رب اشرح لي صدري يسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. ربنا تقبل منا انك انت السميع العليم. امين يا رب العالمين. لاکھوں کروڑوں حمد و ثنا باری تعالی اور لاکھوں کروڑوں درود خاتم النبیین صلی اللہ علیہ وسلم کی ذات مبارک. اس کے بعد ابھی جو میں نے سورہ بقرہ کی ایک آیت آپ کے سامنے پڑھی، اس کا معنی یہ ہے کہ آسمانوں اور زمین میں جو کچھ ہے سب اللہ کا ہے، تم اپنے دل کی باتیں خواہ ظاہر کرو یا چھپاؤ، اللہ بہرحال کا حساب تم سے لے لے گا، پھر اسے اختیار ہے جسے چاہے معاف کر دے اور اسے چاہے سزا دے، وہ ہر چیز پر قدرت رکھتا ہے. بہن میں آپ کے سوال سے پہلے جو آپ نے انٹرو میں اپنے ملک کے بارے میں بات کی پاکستان کے بارے میں, میں صرف سے زیادہ ڈیڑھ منٹ آپ سے لینا چاہتا ہوں آپ کے انٹرو کی تشریح کرنے کے لیے. گزارش یہ ہے بہن کے پڑوسیوں نے اور دور بیٹھے بربادیوں کا سامان مہیا کرنے والوں کی بدترین سازشوں اور چالوں سے بھرپور نمبر آزما ہوتے چلے آنا اس بات کی بھی تو گواہی ہے کہ پاکستانی قوم اللہ کے فضل سے کوئی مایوس نہیں ہوتی, جس کا عملی ثبوت بار بار پیش کیا جا رہا ہے اور یہ پتہ نہیں آپ کو کب تک یہ امتحان رہے گا ہمارا. آپ کو یاد ہو عارفہ بہن, ایک وقت وہ بھی تھا کہ جب آئے دن بلکہ دن میں دو دو تین تین مرتبہ یہ اطلاع ہمارے دلوں کو دہلا دیتی تھی کہ فلاں فلاں جگہ دھماکوں میں اتنی معصوم جانیں ضائع ہو گئیں, کتنے ہی جیتے جاگتے انسان معذور ہو گئے, کتنی زندہ لاشوں کو دفن ہونے کے لیے چھوڑ دیا گیا. یعنی 86,000 سے زیادہ ہم نے اس جنگ کے اندر اپنی جانوں کو قربان کیا ہے. وہ ایک بڑا ہی انتہائی خوفناک دور تھا, یعنی بسوں کے اڈے, عبادت گاہیں, بچوں کے کھیلنے کی جگہیں, پارکس اور خرید و فروخت کے بازار, غرض یہ کہ کوئی جگہ بھی تو محفوظ نہیں سمجھی گئی اس وقت. یہ قانون نافذ کرنے والے ادارے کسی لمحے نازک چکے ہیں, بڑھ چڑھ کر حالات کی بہتری کے لیے برسر پیکار بھی رہے, اپنی قربانیاں بھی دی انہوں نے جانوں کی, اور دشمن کو ہر محاذ پر جو ہے منہ کی کھانی پڑی, یہ تو اب تاریخ بھی بتاتی ہے. دشمنوں کے لیے سب سے بڑی پریشانی یہ رہی کہ وہ نہ تو اندرون خانہ ہماری دہشت گردی کروا کے ہمیں جھکا سکا, نہ ہماری سرحدوں پہ ہمیں چھیڑ چھاڑ کر کے کوئی جھکا سکا, نہ ہماری صفوں میں اندر کوئی خرابی پیدا کر سکا. اور آج الحمدللہ انہی قربانیوں کا صلہ ہے کہ آج پاکستان اپنی کھوئی حیثیت پانے کے لیے قریب پہنچ چکا ہے, بلکہ توقع سے کہیں آگے جا چکا ہے. یعنی افغانستان کے حالات پاکستان پر براہ راست اثر انداز ہوتے رہے ہیں, ہمیں جان بوجھ کر ایک ایسی جنگ میں دھکیل دیا گیا جس کا ہم سے کچھ لینا دینا نہیں تھا, لیکن حالات ہمارے بس میں نہیں تھے, جس کی وجہ سے ہمیں اس آگ میں چھلانگ لانا پڑی. پاکستانی افواج کی منظم حکمت عملیوں اور پلٹنا جھپٹنا کا حوصلہ جو تھا ہر کر کامیاب ہوا, اور آپ کو پتا ہے کہ ضرب عضب اور رد الفساد کے بعد ہمیں یہ کامیابیاں ملی اور بہت سی شہادتیں ہمیں دینی پڑی اس کے لیے. اب جس طرح سے ہمیں افغانستان کی جنگ میں دھکیلا گیا تھا اور ہماری لاتعداد قربانیوں کو کسی خاطر میں لانے والے امریکہ اور مفاقس ٹولے کو کس طرح سے پاکستان سے محفوظ راستہ مانگنے کی بھیک مانگتے رہے, آپ کو یاد ہوگا چند ماہ پہلے وہ کیا کرتے رہے تھے. پاکستان نے ہمیشہ ضرورت مندوں کا ساتھ دیا, لیکن افسوس تو اس بات کا ہے کہ پاکستان کو ملک سے دوستوں کی ہمیشہ تلاش ہی رہی, اور سوائے چین کے ہمارے تک کوئی اچھا دوست یہاں تک کہ عرب واپس بھی جو وقتی دوستیاں نبھاتے رہے, لیکن بھی ہماری دوستیاں چل نہیں سکیں. آج دنیا اعتراف کر رہی ہے کہ پاکستان کی بہترین حکمت عملی کا نتیجہ تھا کہ امریکہ اور اس کے اتحادی افواج کو پرامن انخلا کا راستہ مل گیا, ورنہ کیا ہوتا یہ دور اندیش لوگ جان سکتے ہیں. پاکستان کے اندرونی اور بیرونی دشمنوں کے لیے پاکستان کی زیرائی کسی کانٹوں کے بچھونوں سے کم نہیں رہی ہوگی. اب میں آپ کے سوال کی طرف آتا ہوں کہ آپ نے سوال کیا ہے, اس میں تو کوئی شک نہیں, میں نے پچھلے کئی دنوں سے ٹی وی کے اوپر یہی دعائی دے رہا ہوں کہ پہلے افغانستان کا امن جو تھا وہ پاکستان کے ساتھ لازم و ملزوم تھا, پاکستان کے لیے بڑا ضروری تھا, اب اقوام عالم کے لیے افغانستان کا امن ضروری ہو گیا. ابھی دوشنبے میں جو 35 ممالک کی جو کانفرنس ہوئی ہے وہاں دیکھ لیں آپ, 35 ممالک کے سربراہ نے ایک زبان ہو کے کہا ہے کہ افغانستان میں امن ہونا بہت ہی ضروری ہے اور اس کے لیے کوششیں ہونی چاہیے. اب جو کوششیں نہیں کر رہے وہ بھی ہمارے سامنے ہیں, اور آج کا پروگرام جو ہے انشاءاللہ اس میں ہم کھل کے بتائیں گے کہ جو جو چیزیں اب اس وقت آ رہی ہیں اور کیا کیا افغانستان کے امن کے لیے کون کام کر رہا ہے, اور پاکستان کے امن کے دشمن اور افغانستان کے امن کے لیے کون کام کر رہا ہے, اور افغانستان کے امن کے دشمن کون ہیں, اس کے بارے میں بھی باتیں ہو جائیں گی. تو بتا یہ ہے کہ آپ کی وہ بات کہ افغانستان کے امن کے لیے بہت ضروری ہو گیا ہے کہ افغانستان کو تسلیم کیا جائے, اس سلسلے میں پاکستان بہرحال ایک بہت کوشش کر رہا ہے. اور اس سلسلے میں میں آپ کو ایک اچھی خبر یہ بھی بتا دوں کہ جو غلف ممالک ہیں پاکستان نے ان کو طالبان کو تسلیم کرنے کے لیے راضی کر لیا ہے, اب وہ راضی ہو چکے ہیں طالبان تسلیم کرنے کے لیے. اب پہل کہاں سے ہوگی, پہل چین کرتا ہے یا رشیا کرتا ہے یا اور والے کرتے ہیں, یہ اب یہ کام انشاءاللہ آئندہ دنوں میں میں دیکھ رہا ہوں, فورس سی کر رہا ہوں میں کہ اب افغانستان کو تسلیم کرنے کی جو معاملہ ہے وہ شروع ہو جائے گا انشاءاللہ. وہ اس وقت جو بڑی طاقتیں ہیں وہ اس بات پہ بزد ہیں کہ افغانستان کو کوئی تسلیم نہ کرے, اور وہ بھی اپنی ایک پالیسی لے کے چل رہے ہیں کہ کس طریقے سے افغانستان کو تسلیم نہ کیا جائے.
سر, آپ نے افغانستان کو تسلیم کرنا یا نہ کرنے کی جب ہم بات کرتے ہیں تو سب کو یہی ہے کہ شریعہ قوانین کا, یا شاید وہ بہت سخت گیر لوگ ہیں طالبان, انہوں نے عورتوں کو رائٹس نہیں دینے, یا کیا صورتحال ہوگی. مگر جب میں ایران کی طرف دیکھتی ہوں, ایران میں آپ دیکھیے کہ ایک زمانے میں جناب آیت اللہ خمینی صاحب جب تشریف لائے تھے, اور اس کے بعد ایران کا حلیہ ہی بدل کے رہ گیا. دنیا نے ایران کو سخت ٹائم بھی دیا. آج اسی دنیا کا جو ایران کی طرف بیہیویئر ہے تھوڑا تبدیل ہے, ایون سعودی عربیہ, امریکہ, یہ آج کے دور میں اگر میں دیکھتی ہوں. تو کیا وجہ ہے کہ بالکل ایران کا نیکسٹ ڈور ہمسایا افغانستان, اگر وہاں شریعہ لا آتا ہے تو شریعہ لا از ون لا, تو کیا قباحت کیا ہے اس میں؟
بہت اچھا سوال کیا. بات یہ ہے بہن کہ میں, آپ نے ایران کی بات کی, تو آپ دیکھیں جب آیت اللہ خمینی تشریف لائے تھے اور پورا شہنشاہ کو نکال گئے, ایک نئی اسلامی حکومت ان کے مطابق وہاں پہ جو تو لائی گئی تھی. آج آپ تاریخ اٹھا کے دیکھ لیں تو جب نئی حکومت بنی تھی تو اس وقت ایران کے اندر 7,980 آدمی کو یا تو گولی مار دی گئی یا ہینگ کر دیا گیا. یہ تاریخ ہوا ہے ایران کی, آپ ویب سائٹ کھولیں ایران کے جو ہے اس میں آپ کو نظر آ جائے گا. 7,980 آدمیوں کو جو ہے خود حکومت نے گولیاں بھی ماری, انہیں ہینگ بھی کیا, اور انہیں مختلف جرائم کی ان کو جرم عائد کیے گئے, اور جو وہاں پہ جو اسپیڈی عدالتیں بنائی گئیں جو کہ صبح مقدمہ آتا تھا شام تک اس کا فیصلہ ہو جاتا تھا, اور یا تو اسی دن سے پھانسی دے دی جاتی تھی, گولی مار دی جاتی تھی, یا اسے ایک دن یا دو دن کوئی اپیل کا حق بھی ان کو نہیں ملا. جو نئی حکومتیں آتی ہیں, اور ہر حکومت کا اپنا ایک طریقہ کار ہوتا ہے, اسے ایسا ہی انہوں نے ایران نے بھی کیا, اور آج ایران دیکھیں کہاں کھڑا ہے. دوسری بات میں آپ سے کہنا چاہتا ہوں کہ دیکھیے افغانستان کے اندر, میں نے جیسے پہلے بھی آپ کے پروگرام کے ذریعے کئی پروگرام میں ہم نے یہ بات کہی ہے کہ یہ اب طالبان وہ نہیں رہے, ان کا عمل ہمیں بتا رہا ہے کہ وہ نہیں رہے. دوسری بات یہ ہے کہ میں نے خود اپنے کالم میں, یعنی طالبان کے ہائی لیولس کے جو لیڈرس ہیں, ان سے میں نے جو باتوں نے میسج بھی بھیجے ہیں, میں نے کہا کہ دیکھیے اگر آپ اسلامی نظام لانا چاہتے ہیں تو وہ نظام لائیے جو بنو امیہ یا بنو عباس کا نہ ہو, وہ لائیے جو کہ واقعی آپ کہتے ہیں وہ خلفائے راشدین کا نظام لانا چاہتے ہیں, وہ نظام لائیے جو رسول اللہ صلی اللہ علیہ وسلم کا حکم دیا ہے, وہ نظام لائیے. اس میں پشتون ایلیمنٹس نہ ہو, اس میں ہزارہ برادری نہ ہو, اس میں کوئی لسانی یا اور دوسری معاملہ نہ ہو, اس میں جو خالصتاً جو اسلام کا جو ہے, جس میں قرآن کہتا ہے وہ ادخلوا فی سلم کافۃ, پورے اسلام میں داخل ہو جائیں, وہ معاملہ جو ہے اس میں وہ اختیار کریں. اور میں بڑی الحمدللہ بڑے اطمینان سے میں آپ سے بتانا چاہتا ہوں کہ میں نے ابھی ذکر کیا, میں دو دن پہلے میں نے یہ کالم لکھا جو آپ کے پاس بھی پہنچا ہوگا, تو مجھے آج صبح اس کا بڑا خاطر خواہ جواب ملا. انہوں نے کہا کہ انشاءاللہ ایسا ہی ہوگا, اور مجھے انہوں نے کہا کہ آپ ایسا کیجئے کہ آپ بھی ہمارے حالات کے اوپر آنکھیں کھول کے رکھیے, جہاں بھی ہم غلط ہوں آپ ہمیں ضرور ٹوکیے, ضرور بتائیے, آپ ہماری اصلاح کا کام کیجئے. یہ پہلی دفعہ یہ ہوا ہے جو میں آپ سے عرض کر رہا ہوں, جو مجھے جو پیغام ملا ان کا, اس لیے میں کہتا ہوں کہ وہ بہت بدلے ہوئے ہیں, پہلے سے بہت تبدیل ہیں. دوسری بات جو شریعہ کی بات, جو آپ نے عورتوں کی بات کی ہے, میں آپ سے یہ بھی عرض کر دوں کہ اب تو امریکہ کے اندر خود بہت بڑے جو اینالسٹ ہیں, سیاسی تجزیہ گار ہیں, وہ خود چیخ اٹھے ہیں, وہ خود انہوں نے بتانا شروع کر دیا ہے. بات یہ ہے کہ انہوں نے کہا کہ جب طالبان کا پہلا دور تھا, میں اب آپ کو پیٹر ہرسل کی بات بتاتا ہوں جو بہت بڑا جرنلسٹ ہے امریکہ کا, اس نے اپنے سین کے پروگرام میں یہ بات کہی. اس نے کہا کہ جب ہم نے اس نے کہا کہ ظالم حکومتیں بھی ہیں جنہوں نے ظلم کیا, جنہوں نے بمباری کی, جنہوں نے انسن لوگوں کو مارا, لیکن اس سے کہیں زیادہ ظالم میڈیا ہے جس میڈیا نے جو ہے دنیا کو فریم میں رکھا. پھر انہوں نے ایک مثال بھی دی, اس نے کہا کہ خود دیکھیے کہ ٹونی بلیئر نے خود آ کے میڈیا پہ آ کے معافی مانگی کہ ہم سے غلطی ہو گئی, عراق جو صدام کو جو الزام لگایا تھا, لیکن کیا اس سوری کے بعد کیا وہ غلطی کی تلافی ہوئی؟ کیا ٹونی بلیئر پہ یا بش پہ کو مقدمہ چلایا گیا؟ کوئی نہیں چلایا گیا. آپ نے 4,000 سال پرانی تہذیب دی, سولیزیشن دی, عراقی کو تباہ برباد کر دی, ان کے ملک کو تباہ برباد کر دیا, 3.5 ملین لوگ وہاں پہ مار دیے آپ نے, 1.5 ملین کے قریب بچے جو تھے ان کو مار دیا گیا. اب میڈیکل رپورٹ یہ بتا رہی ہے کہ اور 15 سال تک وہاں پہ معذور بچے پیدا ہوتے رہیں گے تابکاری اثرات کی وجہ سے. یہ ظلم, اس کا علاج کیا ہوگا؟ خالی سوری کہہ دینے سے کہا کہ یہ میڈیا ہے اس نے ظلم کیا, اور میڈیا آج بھی وہی کام کر رہا ہے. تو انہوں نے یہ مثال دی کہ آپ نے پرانے وقت میں کہا کہ طالبان نے عورتوں کو یونیورسٹی بند کر دی, کالجز بند کر دی, بات یہ نہیں تھی. وہ افغانستان کے ساتھ انہوں نے 13 سال جنگ لڑی تھی, ان کے بعد کچھ تھا ہی نہیں, تو خزانے میں پیسہ نہیں تھا, فاقہ کشی تھی وہاں پہ, تنخواہیں دینے کے لیے پیسے نہیں تھے, تو اسکول یونیورسٹی تب بند ہوں گی کہ زیادہ کو پڑھانے والے نہیں تھے, اس لیے بند ہو گئے. اب آئیے آج کے دور کے اوپر, میں نے یہ جو سوال آپ نے کیا میں نے اپنے اس میں وہ بھی اٹھایا, اس کا بھی مجھے یہی جواب دیا, ان کا جی بین ہی ہماری یہی صورت حال ہے. اب صورت حال میں ایک اور اضافہ ہو گیا ہے, وہ اضافہ یہ ہوا ہے کہ حامد کرزئی سے لے کے اشرف غنی تک کے دور تک تقریباً 8,500 سے 9,000 کے قریب ہندوستانی اساتذہ تھے یونیورسٹی کے اندر, ہاں, اور ان کا ہندوستان کا تو ایک بہت بڑا پلان تھا, اس میں مغرب بھی شامل تھا. انہوں نے کہا کس طریقے سے ان کے بچوں کو اسلامی تعلیم سے بیگانہ کر دیا جائے, ایتھیس بنا دیا جائے, جہاد کا مسئلہ ختم کر دیا جائے. یہ بہت سی اور فورسز جو تھیں وہ کہتی کہ بھائی جو افغان جو ہے ان میں لڑنے کی جو اسپرٹ ہے یہ جہاد کے نام پہ یہ ختم کر دی جائے. اور وہ جو ہی یہ جنگ کا معاملہ پلٹا, سارے کے سارے اساتذہ جو ہے وہاں ساتھ چھوڑ کے بھاگ گئے. اب وہاں پہ یونیورسٹی کالج میں اگر اساتذہ نہیں ہوگے, میری بہن مجھے آپ بتائیے کہ آپ ماشاء اللہ ایک بہت بڑے چینل کے سی ای او ہیں, اگر آپ کے ہاں آپ کے اینکرز نہ ہوں تو پروگرام کیسے چلائیں گے آپ, کیسے چلے گا؟ مطلب حقیقت یہ ہے کہ وہاں پہ یونیورسٹی اور کالجز کے لیے کوششیں ہو رہی ہیں کھولنے کی, بند نہیں کیے گئے, بلکہ ایک نئی اسکیم انہوں نے یہ بنائی ہے. انہوں نے کہا ہے کہ ہم نے جو پوسٹ گریجویٹ کے خواتین ہیں ہم نے ان سے درخواست کی ہے کہ آپ اسکولوں کے اندر پڑھانا شروع کر دیں, جو بچے ہیں پوسٹ گریجویٹ کے ان سے بھی انہوں نے درخواست کی ہے کہ آپ پڑھنا شروع کریں, تاکہ آپ اگلے چند دنوں میں دیکھیں گے کہ ہماری اپیل میں بہت سے انہوں نے لبیک کہا ہے. پھر دوسری آپ نے ایک بات کی ہے معاشی لحاظ سے بات کی ہے. اب آپ یہ دیکھیے کہ وہاں پہ بینکنگ سسٹم فلاپ کر دیا گیا ہے, سارا پیسہ لوٹ کے لے گئے ہیں, لیکن طالبان نے باقاعدہ طور پہ یہ اعلان کیا ہے انٹرنیشنل میڈیا کے اوپر بھی, انہوں نے کہا کہ دیکھیے پرانی حکومت آپ کی سب کو لوٹ کے لے گئی ہے, لیکن ہم کیونکہ حکومت میں آئے ہیں آپ کی امانتیں حکومتیں افغانستان کے پاس تھیں, ہم پابند ہوں گے کہ آپ کو ہم آپ کی ضرورت میں آپ کو لوٹائیں, اس لیے ہم اے ٹی ایم کھول رہے ہیں. آپ سے صرف درخواست یہ ہے کہ آپ کی کوئی کٹوتی نہیں کریں گے, کوئی کٹوتی نہیں ہوگی, کوئی نقصان جو ہو گیا ہے وہ کر گئے ہیں اس کا وہ نزلہ آپ پہ نہیں گرایا جائے گا, آپ کو پیسے دیے جائیں گے. آپ سے صرف یہ درخواست ہے کہ آپ کو جتنی ضرورت ہو اے ٹی ایم سے اتنے پیسے آپ نکلوائیں. آپ کام شروع ہو گیا ہے, ایک ہفتے سے یہ کام شروع ہو گیا, وہ اس معاشی بحران سے نکلنا شروع کر دیا ہے, لیکن جو ناکام کرنے والے, اسی طرح آپ نے اشارہ کیا ہے, ناکام کرنے والے کون ہیں؟ ناکام کرنے والے وہ ہیں جنہوں نے افغانستان کا 9,50,000,000,000 جو تھا اسے فریز کر دیا, انہوں نے فریز کر لیا. ناکام کرنے والے تو وہ ہیں, انہوں نے کہا کہ ان کے پیسے ہی ضبط کر لیے جائیں بالکل ہی. اب آپ یہ بتائیں,
طے نہیں پایا تھا دوہا کے معاہدے میں, نہیں طے پایا تھا کہ آپ نے ہمارے ایسٹس کو,
دوہا کے معاہدے میں تو بڑا کچھ طے پایا تھا, دوہا کے بعد میں تو آپ دیکھیے صرف یعنی انخلا تک ہی انہوں نے 1,250 خلاف ورزیاں کر دی. آپ طالبان یہ بھی کہہ رہے ہیں کہ آپ نے دوہا معاہدے میں تحریری معاہدہ لکھا ہوا ہے, اس میں لکھا ہوا ہے کہ آپ حقانی گروپ کو بلیک لسٹ سے نکالیں گے, آپ نے ابھی تک نہیں نکالا. آپ نے تحریری معاہدے میں لکھا تھا کہ انخلا سے پہلے پہلے ہم ان کو نکال دیں گے, ان کے جتنے بلیک لسٹ ہیں, اس لیے نہیں بلیک لسٹ نکالا جا رہا ہے, مطلب ہے کہ بھائی یہ لوگ پھر باہر جائیں گے سفارتی کاموں کے لیے باہر جائیں گے, ملنے نہ پائیں, یہ پابندیاں لگائی جا رہی ہیں وہاں پہ. معاملہ تو یہ دیکھیے نا, آپ یہ دیکھیے, میں نے ان کی بھی ایک شکل آپ کے سامنے رکھی ہے طالبان کی, جو کہ جنگ کی حالت میں ہے ابھی تک, اور میں نے ان لوگ بھی دیکھی ہے جو کہ ان کو اس کے سامنے پہنچا کے ہیں, وہ کیا کر رہے ہیں. اب اس کے ساتھ آپ کے سامنے یہ چیز آ جاتی ہے کہ بھی کون لوگ ہیں جو کہ ہمارے اس خطے کے اندر امن کے دشمن ہیں, اور کون ہیں جو کہ امن لانا چاہتے ہیں.
سر, میں نے آپ کی ساری بات چیت بڑے غور سے سنی, اور میں ایک کمزور انسان ہونے کے ناطے سے قرآن پاک کو پڑھا. میرا خیال ہے دنیا کا ہر معاملے کا حل قرآن پاک میں ہے, کہ آپ کے ملک میں نظام کیا ہو. ابھی آپ نے ایک لفظ کہا کہ عثمانیہ کا اسلامی قانون نہ ہو اور کسی اور کا نہ ہو, یہ وہ ہو جو خلفۂ راشدین کا تھا. آپ خواہ خلفۂ راشدین کی بات کریں, امیدز کی بات کر رہے ہیں, آپ فاطمیز کی بات کر لیں, آپ آٹمنز کی بات کر لیں, تو قرآن پاک کی ورژن تو ایک ہی ہے, اور قانون بھی وہ جو خدا نے کہا وہی قانون, جس میں جائیداد کی وراثت سے لے کے تعلقات سے لے کے خاندان کے حالات سے لے کے ملکی معیشت سے لے کے ایوری تھنگ اٹس اے مینول آف لائف فار دا ہیومن بینگ. تو یہ آپ نے جو فرق پیدا کیا کہ خلفائے راشدین کے دور والا اسلام کا نفاذ ہو، شریعہ کا نفاذ ہو، جبکہ اگلی والی حکومتیں جو مسلم تھیں ان کا نہ ہو، یہاں سے مجھے سمجھ نہیں آیا.
بہت بہت خوب آپ نے بچہ اچھا کیا. دراصل یہ میں نے تمثیل بیان کی کہ ایسا نظام نہ لایا جائے جس کا اسلام میں تو کوئی وجود نہ ہو، اور آپ اپنے معاشرے کہیں جی ہماری معاشرتی چیزیں ہیں، ہمیں کچھ اپنی معاشرت کا بھی، اپنے کلچر کا بھی کچھ خیال رکھنا ہے، یہ ساری چیزیں جو
ہے ہیومن انٹرفیئرنس نہ ہو،
میں نے اس کی طرف اشارہ کیا ہے، وگرنہ ایسا نہیں. لیکن آپ یہ دیکھیں کہ یہ حقیقت ہے کہ یعنی خلفائے راشدین کے بعد ہمارے دین کے اندر پھر اجتہاد شامل ہوا، اجتہاد میں پھر قیاس شامل ہوا، قیاس کے بعد پھر ہمارا کلچر شامل ہوا، یہ ساری چیزیں شامل ہوئی جب کہ اس سے پہلے نہیں تھی. حسن قرآن تھا جس کی میں نے آپ سے کہا نا کہ آپ ادخلوا فی السلم کافہ، کہ پورے کے پورے اسلام میں داخل ہو جاؤ. اس لیے کہا گیا کہ پورے کے پورے دین میں داخل ہو کہ آپ کے لیے پوری زندگی کا نظام اس قرآن کے اندر موجود ہے.
صحیح.
میں نے اس لیے اس کانٹیکسٹ میں یہ بات کی ہے.
قرآن پاک جس کو بحیثیت مسلمان میں اپنا مینول آف لائف سمجھتی ہوں، اس میں میری زندگی کی تمام صورتحال کا تذکرہ ہے. یہ ریسنٹلی آپ کے بھی نوٹس میں ہوگا کہ ہندوستان میں ایک نیا جو قرآن پاک انہوں نے دیا، جس میں وہ تمام آیتیں جن آیات جن میں جہاد کا ذکر ہے ان کو حذف کر دیا گیا ہے، نکال دیا گیا ہے. اس کی بڑی بازگشت بھی رہی، حالانکہ قرآن پاک تو لوہے محفوظ میں جن لوگوں نے یہ آیات کو نکالا ہے ایک پورے کے پورے ایجنڈے کے تحت، وہ یہ کہتے ہیں کہ یہ وہ آیات ہیں جن کا اندراج حضرت عمر کے زمانے میں ہوا تھا. مگر آیات تو اللہ تعالیٰ کی بھیجی ہوئی تھی، تو یہ اس کے بارے میں تھوڑی سی بات کر سکتے ہیں آپ؟
کل سبجیکٹ بھی ہے ہمارا، ایسے کوئی ایسا مسئلہ نہیں ہے. بات یہ ہے کہ یہ اکثر جو لوگ ایسا کام کرتے ہیں وہ ایسی ہی بودی دلیلیں پیش کرتے ہیں، جب ان کو دلیل کے ساتھ بات کی ان کے ساتھ کی جاتی ہے تو پھر وہ خاموش سے کسی کونے خدرے میں جا کے چھپ جاتے ہیں. قرآن یہ وہی قرآن ہے جس کو رسول اللہ صلی اللہ علیہ وسلم نے اپنے ہاتھوں سے لکھوایا، اپنے ہاتھوں سے رسول وسلم سے قرآن محفوظ کیا. یہ وہی الف لام میم سے لے کے والناس تک وہی قرآن ہے، اور قرآن کی یہ کتابت ہے. مثال کے طور پر آپ دیکھیں، یہ قرآن آپ کو دیا جائے اور آپ کہیں کہ بھائی اب یہ کمپیوٹر آ گیا، اس کی اپلیکیشن قرآن کی بنا دی جائے، تو آپ اسی قرآن کو کاپی کریں گے نہ آگے کریں گے؟ میں آپ کو اس کی ایک اور بڑی اچھی مثال دے دیتا ہوں، یہ ہسٹوریکل آپ کو میں بتانے لگا ہوں. اسی کام کو آگے بڑھانے کے لیے جرمنی کے اندر 1959 کے اندر قرآن مجید کی ایک نمائش لگائی گئی، جس میں 50,000 قرآن مجید تمام دنیا سے لا کے جمع کیے گئے، 50,000 کے قریب. یہ بہت بڑی آپ کو بات میں آپ کو بتانے لگا ہوں. اور آخر میں وہ 121 دن تک وہ نمائش جاری رہی، 121 دن تک وہ دعوت دی گئی کہ آپ ان کو دیکھیں. آپ سینکڑوں نہیں، ہزاروں محققین نے اس کو جا کے دیکھا، مشرقین نے جا کے دیکھا قرآن کو دیکھا. تو آخر میں انہوں نے یہ کیا کہا، انہوں نے کہا کہ صرف کفی خط کا دوسری یعنی کا فرق ہے، باقی تمام مضامین ایک یعنی شروع سے لے کے آخر تک ایک جیسے ہیں. انہوں نے وہ مصحف بھی لیا جو کہ ترکی کے اندر حضرت عثمان غنی کا پڑا تھا، جس کے حضرت عثمان غنی کا خون بھی پڑا ہوا ہے، جب شہادت کو پڑھ رہے تھے. انہیں اس قرآن مجید کو بھی وہاں پہ لائے، اس کے اسکرپٹس لائے، اور وہ قرآن مجید جو آج کا موجودہ 1959 میں تاج کمپنی نے شائع کیا تھا تازہ ترین، اس کو بھی وہاں پہ لائے، اور جو سعودی سے شائع ہوتا وہ بھی لائے. آپ حیران ہوں گے کہ اس نمائش کے اندر یہ پتا چلا کہ آج سے کچھ 222 سال، 1959 میں، آج نہیں اب تو زیادہ ہوگی، 1959 میں 222 سال پہلے ایک جرمن مسلمان نے بھی قرآن لکھا تھا. ایک جرمن تھا جو کہ مسلمان ہوا، وہ نیوی میں کام کرتا تھا، وہ گیا مڈل ایسٹ میں گیا اور وہیں رہ گیا، اور وہاں جا کے اس نے اسلام قبول کیا، قرآن سے عربی سیکھی، پھر اس نے قرآن لکھ، پھر اس نے قرآن لکھ، وہ جرمنی میں واپس آ گیا. وہ 24 سال کے بعد واپس آیا جرمنی کے اندر، اپنے ساتھ قرآن، اس نے پھر قرآن لکھا، اور وہ قرآن کا نسخہ بھی وہاں پہ ان کے میوزیم میں پڑا ہوا تھا، وہ بھی لیا انہوں نے، وہ بھی دکھا، تو وہ بھی ایک وہ بھی ایسا ہی تھا. اب اس طرح سے اندازہ کر لیں کہ جو لوگ کہتے ہیں کہ جی حضرت عمر نے لکھوایا یا کچھ لکھوایا، مطلب ذمہ داری ہوتی ہے ہر خلیفہ کی، وہ روئین کرتا ہے. مطلب مثال کے طور پہ آج مجھے میرے پاس اگر کوئی اچھا نستعلیق آ جائے، کوئی اچھا خط آ جائے، مجھے پتہ چلے کہ بھائی عوام جو ہے اس میں پڑھنے میں زیادہ آسانی ہوگی، تو کیا میں نہیں لکھوں گا؟ کیا کمپیوٹر میں آج کل قرآن مجید نہیں آیا ہوا؟ ہمارے ہر ٹیلی فون کے اندر کیا اپلیکیشن نہیں آئی ہوئی؟ مطلب لیپ ٹاپ میں قرآن کے ہم نہیں پڑھتے کیا؟ اب آپ دیکھیں کیا اذان نہیں ہوتی ہمارے ٹیلی فون کے اندر؟ ہم گھر بیٹھے اذان سنتے ہیں بس پتہ چل جاتا ہے کہ نماز کا وقت شروع ہو گیا ہے, تو کیا ہم یہ کہیں کہ نہیں وہ اذان جو کہ لاؤڈ اسپیکر کے بغیر دی گئی تھی, جو وہ اذان جو حضرت بلال نے دی تھی وہ اذان ہونی چاہیے؟ مطلب ہے یہ تو بودھی مثالیں ہیں. یہ تو
بہت شکریہ, بلکہ میں تو بریک کا ٹائم بھی ہوا چاہتا ہے, میرا دل چاہتا ہے میں ایک چھوٹا سا کلپ آپ کو دکھاؤں گی, پورا نہیں دکھاؤں گی. سپٹمبر 11 کا واقعہ ہوا تھا, تو بہت سے لوگوں نے قرآن پاک کا مطالعہ کیا اور قرآن اسلام کو ایکسیپٹ بھی کیا, جب انہوں نے قرآن پاک کو انڈرسٹینڈ کیا تو مجھے یہ نظر آیا کہ کہتے ہیں کہ بہت سے امریکنز جو افغانستان سے گئے ہیں اور ظاہر ہے وہاں کے لوگ رہنے والے, ایک وہاں کا آرمی آفیسر ہے جس نے آرمی کے لباس میں ہی آ کے امریکہ واپس آ کے اسلام کو قبول کیا. یقیناً ایک اللہ تبارک و تعالیٰ کی دنیا میں یہ دعوت بھی ہے کہ بہت سے لوگ قرآن پاک کا مطالعہ بھی کریں گے اور یقیناً شاید ان کی زندگی میں اس طرف کا دروازہ کھل بھی جائے. آپ اس کلپ کو دیکھیے گا, ہم واپس آتے ہیں ایک بریک کے بعد.
اشہدو
ان لا
اللہ
الہ
الہ
الا اللہ
الا اللہ
و اشہدو
اشہدو
ان محمد رسول اللہ
رسول اللہ.
کنگریچولیشنز, ویلکم ٹو اسلام مائی ڈیئر برادر.
I bear witness
that there is no other God,
but there is no other God
besides one God Allah,
besides one God Allah.
And I bear witness
that Muhammad,
peace be upon him,
peace be upon him,
is the messenger of Allah.
You are listening to WTUR 770 AM, Youngstown, Toronto.
السلام علیکم, میرا نام ہے بشرا انصاری. جیسے کہ آپ جانتے ہیں انڈس ہاسپٹل غریبوں کا مفت علاج کرتا ہے اور خاص طور پہ کینسر پیشنٹس بچے جو ہیں ان کے لیے بہت کام کرتا ہے. سو آپ کی مدد کے بغیر یہ ہو نہیں سکتا, اسی لیے میں آپ کے پاس چل کے آ رہی ہوں اور کوشش کروں گی آپ کو انٹرٹین بھی کروں اور آپ سے انڈس ہاسپٹل کے لیے ہیلپ بھی لوں. تو آپ سے ملاقات ہو رہی ہے انشاءاللہ کینیڈا میں, ضرور آئیے گا, آپ سے ملتے ہیں. تھینک یو ویری مچ.
Join us on Friday, October 1st at Apollo Convention Center in Mississauga. For tickets and more information, call 289-309-3895, 289-309-3895.
کہتے ہیں کہ مایا کو کھینچے مایا کر کر لمبے ہاتھ. ہیری سون دا میجسٹک مارگیجز کے ساتھ ریزیڈینشل کمرشل مارگیج ری فائنینسنگ آپ نے کرنی ہے, کسی قسم کی انویسٹمنٹ پراپرٹی لینی ہے, سارے بینکرز اور لینڈرز کے ساتھ ڈیپ تعلقات ہیں ان کے, آپ کو فائنینسنگ کا بندوبست دیا جائے گا اور چارجز بھی کوئی نہیں دینے پڑیں گے. ہیری سون جی بڑی کمال کی تگڑم لڑا سکتے ہیں, بس آپ کال کر لیجیے اور پیسے کا رینج ہو جائے گا. $228 سے $1000 مہینہ کیسے بچا سکتے ہیں؟ کال ہیری سون now 647-228-1000 228-1000 Harry Sond of Majestic Mortgages.
Issue Food Center 905-733-1000. آپ کے کچن کی تمام ضروریات ایک ہی چھت تلے, فروٹس اینڈ ویجیٹیبلس, گروسریز اینڈ سٹیپلز, فریشری اینڈ ایگ, فیورٹس اینڈ کنفیکشنری, برانڈیڈ فوڈز, پرسنل کیئر اینڈ ہاؤس ہولڈ, سویٹس اینڈ سموسہز. آرڈر ناؤ فار ان سٹور فری پک اپ 905-793-1333. ہوم ڈیلیوری از آلسو اویلیبل. ایشین فوڈ سینٹر 905-793-1333. ایشین فوڈ سینٹر.
کہیں مارگیج نہیں مل رہی, جھٹ پٹ مارگیج دلا کے ساری مشکل کر دیں گی آسان. 11 سال سے زیادہ تجربہ اور ایک بھروسہ مند نام. ہر قسم کی ریزیڈینشیل یا کمرشل مارگیج کے لیے مارگیج الائنس کی جیسمین پرمار سے رابطہ کریں. ری فائنینسنگ آپشنز, رینول آپشنز, مارگیج ڈیفیکلٹیز, ڈاؤن پیمنٹ ایشوز, سیلف امپلائڈ, پرائیویٹ فنڈ, سیکنڈ مارگیج کے لیے کانٹیکٹ کریں موسٹ ٹرسٹ وردی جیسمین پرمار سے. نمبر ٹو کال 647-923-5659, 647-923-5659. لائسنس نمبر 10530.
Ayyo, who is the stager?
Complete home furniture and appliances, latest style, color, fabric, golden ya phir silver, modern, traditional, contemporary furniture and decor. Complete home furniture and appliances. Must see, must visit a designer's collection and affordable price.
Seeing is believing. Complete home furniture and appliances.
No cost, free advice. 547 Steeles Avenue East in Brampton. 905-244-4663. 244-4663.
क्या आप चाहते हैं कि आपके बच्चे तालीम के मैदान में सबसे आगे हों? तो उसे आज ही इंटरनेशनल स्कूल ऑफ कैम्ब्रिज में रजिस्टर करवाएं, जिसे फ्रेजर इंस्टीट्यूट ने टॉप पब्लिक साउथ वेस्टर्न ओंटारियो का स्कूल करार दिया है। स्टेट ऑफ द आर्ट एजुकेशन, टेक्नोलॉजी एंड न्यू स्कूल बिल्डिंग एंड अ ब्रांड न्यू ग्रैंड जिम। मजीद मालूम के लिए कॉल करें 519-740-6855, 519-740-6855।
तुम घर क्यों नहीं खरीदते?
मेरे लिए आज की मार्केट में घर खरीदना मुश्किल ही नहीं बल्कि नामुमकिन है।
मैं भी ऐसे ही सोचता था, मगर रॉयल कैनेडियन रियल्टी के जस्टिन जेम्स ने सब कुछ आसान और मुमकिन बना दिया और देखो आज मेरा घर है।
जस्टिन जेम्स को कैसे कॉन्टेक्ट करूँ?
रॉयल कैनेडियन रियल्टी के जस्टिन जेम्स 647-688-6931, 647-688-6931।
महामारी के दौरान हमारे बच्चों ने दिखाया है कि वे कितने तगड़े, धैर्यवान और मजबूत बन सकते हैं, लेकिन अब उनके लिए फिर से यादें बनाने का समय आ गया है। परिवार और दोस्तों के संग, टीम में साथियों के संग, स्कूल में साथियों के संग कोविड 19 से बचाव की वैक्सीन लगवाने से बच्चों को मदद मिल सकती है फिर से बच्चे बनने में। अपने बच्चे और उनके आसपास के लोगों की सुरक्षा करने में मदद करें। अपने बच्चों को वैक्सीन लगवाने के लिए अपॉइंटमेंट बुक करें जब ये उनके लिए उपलब्ध हो। कनाडा सरकार की ओर से एक संदेश।
सर एक बार फिर से खुश आमदेद। सनी भाई आपने भी वीडियो देखी, आप क्या कहेंगे इसके बारे में?
देखिए गुजारिश ये है कि बहन मैं आपको सिर्फ चंद महीने पहले लेके जाना चाहता हूँ, चंद साल पहले की बात है, न्यूयॉर्क ऑनलाइन में ये खबर शाया हुई थी और फिर उसके बाद ये वीडियो बड़ा वायरल भी हुआ था, आज भी बहुत ज्यादा वायरल हो रहा है। वहां पे बक्सन नाम का एक अमेरिकन था, ग्वांटानामो बे में डॉक्टर था, उसकी ड्यूटी थी, उसे ढाई महीने वहां पर उसने काम किया। उसने कहा कि मैं देखता था कि इन लोगों में जब बहुत जुल्म होता था इन कैदियों के ऊपर, ग्वांटानामो के ऊपर बेतहाशा इंसानी सोच जुल्म होता था, तो उसके बाद ये अपने 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 जो बॉक्सर थे इनके एक्सरे रूम में आके ये कुरान पढ़ते थे। उसने कहा कि मैं कान लगा के सुनता था ये क्या पढ़ रहे हैं, मेरी समझ में नहीं आता था, लेकिन उसकी दिल सोजी और दर्द इतना था कि मेरे दिल को कुछ होता था, महसूस होता था। तो मैंने थोड़ा पूछ लिया ये तुम क्या पढ़ते हो, तो उन्होंने कहा कि ये तुम जो तुम जुल्म करते हो उसके बाद हमारे लिए राहत का यही सामान है, हम अपना होली कुरान कुतार किताब है वो पढ़ते हैं ऊंची ऊंची। उसने कहा कि मैं आपकी वो रिकॉर्ड करना चाहता हूं, लेकिन तलाशी बहुत दी जाती है, मैं कैसे लाऊंगा? उन्होंने कहा कि आपको रिकॉर्ड करने की जरूरत नहीं है, आप जब बाहर जाएंगे तो आपको बाहर सारी दुनिया में रिकॉर्डेड कुरान मिल जाएगा किरत के अंदर। उन्होंने कहा कि मुझे ग्वांटानामो बे के लोगों जो स्टाफ था उन्होंने देखा कि मैं मुसलमानों के साथ थोड़ी सी हमदर्दी रखता हूं, तो मुझे उन्होंने फारिग कर दिया। और मैं भी यही चाहता था, और मैं फिर बाहर आया, फिर मैंने इस्लाम का मुताला किया, मैंने जब कुरान सुना तो मैं अब मुसलमान हो गया हूं। और उसने बाकायदा तौर पर न्यूयॉर्क की बड़ी मस्जिद में इस्लाम कबूल किया और आज बहुत बड़ा मुबल्लिग है वहां पे न्यूयॉर्क के अंदर।
मैंने भी एक आर्मी सील का इंटरव्यू लिया था, 770 पे मुझे मौका मिला था, आमिर आपको याद ही होगा, हमने टेलीविजन पे और रेडियो पे उस इंटरव्यू को शेयर भी किया था। बहुत से लोगों ने, आर्मी ऑफिसर्स ने इस्लाम को कबूल भी किया और आज वो उसकी तबलीग में अपना रोल भी प्ले कर रहे हैं। सर मैं दोबारा वापस आती हूँ अपने खत्ते की तरफ, अल्लाह करे कि अफगानिस्तान में अमन हो, वहाँ के लोग अपने लोगों की इज्जत और कदर कर सकें और उसका अमन और सुकून जो है वो पाकिस्तान के अमन और सुकून की जमानत है। ईरान के अलावा अफगानिस्तान के आगे चाइना और फिर रशिया। मैंने अपनी होश में रशिया के प्राइम मिनिस्टर को पाकिस्तान मिलते नहीं देखा। अभी रिसेंटली एक इनके जो खुफिया एजेंसीज हैं उनके जो चीफ्स हैं उनकी मुलाकात भी पाकिस्तान में हुई। रशिया के क्या स्टैंड है इस वक्त अबाउट अफगानिस्तान? ज़ाहिर है एक अगर ये ब्लॉक बन रहा है तो इसके इक्विवेलेंट एक ब्लॉक दूसरी तरफ हिंदुस्तान में भी बन रहा है जिसमें अमेरिका इज प्लेइंग अ वेरी इंपॉर्टेंट रोल, तो उसके बारे में आप क्या फरमाएंगे?
ये बहुत ही अहम और बड़ा इंपॉर्टेंट सवाल आपने किया है, जो कि आजकल आपको पता है कि आज नई थ्योरी अब गर्दश कर रही है, जैसे आपने फरमाया
नई थ्योरी
उसका नाम ही न्यू थ्योरी रखा गया है। और न्यू थ्योरी क्या है मैं उसको बता देता हूँ जिसका आपने इशारा किया है। वो बात यह है कि हिंदुस्तान, आपको पता है अफगानिस्तान की जंग में सबसे ज्यादा अगर किसी को हजीमत उठानी पड़ी है तो वो अमेरिका है और वो इंडिया है। अब इंडिया ने दोबारा रूस से रابطہ किया पुरानी दोस्ती का हवाला दे के, कहा कि भाई मैं इस खत्ते के लिए, मुझे भी अब रखे हैं, मैं भी इस खत्ते के लिए कुछ करना चाहता हूं। तो रूस ने बर्मला ये कहा, उन्होंने कहा कि अगर आप इस खत्ते में कुछ करना चाहते हैं फिर आपको इंडो पैसिफिक अलायंस से बाहर आना पड़ेगा।
वाओ,
फिर आपके साथ ताल्लुक बहाल हो सकते हैं। आप इंडो पैसिफिक अलायंस जानती हैं,
क्वाड्रेट का, अमेरिका, जापान, ऑस्ट्रेलिया एंड इंडिया,
ऑस्ट्रेलिया और जनूबी कोरिया वाला, ये सारे इसमें शामिल है। उन्होंने कहा इससे तुम्हें बाहर आना होगा। उसके बाद हिंदुस्तान ने कान लपेटे और चला गया। बात यह है कि ये लोग अब जिसका आपने इशारा किया, वो नया प्लान बनाते हैं, वो समझते हैं कि रूस चीन के मुफादात जो है सेंट्रल एशिया में टकराते हैं, और इसी को उन्होंने नीट थ्योरी का नाम दिया है जो कि आजकल दिवस कर रहे हैं।
मगर रशिया और चाइना तो एक पेज पे आ रहे हैं,
मैं बोलता तो ना, लेकिन इसके बावजूद सेंट्रल एशिया में उनके मुफादात हैं, माशी मफादात। अब सेंट्रल एशिया की सतह पर भारत रूस इसका अलायंस बनाना चाहते हैं, वो उसमें ताजिकिस्तान भी उसमें शामिल करना चाहते हैं। अब वो कहते हैं कि आपको याद होगा तो भारतीय और रूसी एयर बेसिस की मौजूद ताजिकिस्तान में मौजूद भी है, दो एयर बेसिस हैं ताजिकिस्तान के अंदर, और बागियों की बहुत बड़ी तादाद जो है वो ताजिकिस्तान में जाकर उन्होंने पनाह ले ली है। के करीब वहां पे एक तादाद के मुताबिक 6,000 के करीब वो बागी असली के साथ ताजिकिस्तान में चले गए हैं और ताजिकिस्तान ने पनाह दी है। अब बताया ही जा रहा है कि ताजिकिस्तान से ही अगर ये अलायंस बना तो ताजिकिस्तान से ही अगला फसाद शुरू होगा।
मगर सर, आप जब ये, आई एम सॉरी टू इंटरप्ट यू, जब आप ये बात कर रहे हैं तो अशरफ गनी, कहा जाता है कि उन्होंने ताजिकिस्तान जाना चाहा था मगर ताजिकिस्तान ने उनको पनाह नहीं दी थी, देन ही हैड टू गो समवेयर एल्स।
आप मुझे ये बताएं कि ईरान सबसे शहनशाह ईरान जो था सबसे बड़ा स्टूज किसका था? अमेरिका का था। अमेरिका ने जाने की इजाजत नहीं दी, अमेरिका जाना चाहता था, अमेरिका ने रास्ते में से वापस भेजा,
सही,
इजिप्ट चले जाओ,
सही।
इसलिए ये तो बड़े लेवल में बातें होती है ना, सारी बातें। मैं उसका भी बात कर लेंगे, अशरफ गनी को ताजिकिस्तान में क्यों नहीं आने दिया, इसकी भी बात कर लेंगे। अब ये है कि भारत, रशिया, ईरान और ताजिकिस्तान में गठजोड़ की कोशिश की जा रही है।
कौन करवा रहा
है? सादा है, कितने सादा है, अमीर वाली बात तो आपने कर दी कि आपको नहीं पता कौन करवाएगा, इसके पीछे कौन होगा, जो कि अफगानिस्तान के खिलाफ, इस खत्ते के खिलाफ जंग करना चाहते हैं, डिस्टेबलाइज करना चाहते हैं, वही करेंगे ना आप, यही तो थ्योरी है।
अगर रशिया उसमें आता है तो रशिया फिर वो जो क्वाड्रेट अलायंस है उसको तोड़ेगा, तो आप कह रहे हैं इंडिया उस अलायंस से निकल जाएगा?
कोशिश करने में क्या, उन्होंने कोशिश की है ना, लेकिन रशिया ने उसका जो जवाब दिया है, रशिया ने इंडिया से कहा है, उसने कहा अगर तुम चाहते हो कि इस खत्ते में कोई काम किया जाए, उसने ये नहीं कहा कि मैं अलायंस में आऊंगा, उसने कहा अगर तुम चाहते हो इस खत्ते में कोई काम किया जाए और तुम चाहते हो अमन के बारे में कर सकते हैं, तो तुम्हें इंडो पैसिफिक अलायंस से बाहर आना पड़ेगा। इंडिया भाग गया, इसका मतलब वो थ्योरी में दम नहीं रहा, अब वो कुछ और, इसका मतलब ये नहीं कि अब वो चुप कर जाएंगे, कुछ और सोचेंगे। लेकिन इसी खतरे के मुकाबले में हमारे जो चार चीफ, जिनका पांच चीफ जो शामिल जमा हुए, उनने इसका तस्करा किया, इसमें बातचीत हुई। अब इतने बड़े पांच मुल्क के इंटेलिजेंस चीफ वहां पर जमा हुए हैं, हम कहें कि उन्होंने क्या बातें की, हमारे बाहर आ गई, ये तो बात गलत है, लेकिन ये है कि ये चीज भारत सामने आ गई इस सवाल से। उन्होंने कहा कि हम खत्ते में होने वाली जो बड़ी तब्दीलियां थी, जौहरी तब्दीलियां जो करने जा रहे थे दुश्मन, हमने उसके सिद्धबाब के लिए बहुत चीजें तैयार की हैं, उसका हतमी जवाब हमने वहां पर तैयार किया है। और जैसा कि मैंने आपसे पहले कहा, आप देखिए ना, वहां पे जो चीफ जमा हुए, पाकिस्तान फैज अमीर जो आईसी के चीफ है, उन्होंने मेजबानी की, उसमें रूस था, रूस का था उसमें चीफ इंटेलिजेंस का, वो चीन का था, ईरान का था, ताजिकिस्तान था और पाकिस्तान खुद पांच, ये पांच मुल्कों के चीफ जो थे पहली दफा तारीख के अंदर वो जमा हुए हैं, जिसमें उन्होंने कहा कि जी हमने जो न्यू थ्योरी चलने वाली है उसका हमने अपनी जवाब तैयार कर लिया है। अब आइए आगे, जैसे मैंने पहले आपसे अर्ज किया, जिसका आपने अपने इंट्रो में जिक्र किया था, पाकिस्तान ने गल्फ मुल्क को भी तालिबानी हुकूमत तस्लीम करने के लिए राजी कर लिया है। अब यहां एक और बात जो आप इंट्रो में नहीं कह सकें, या शायद आपके जहन में सवाल हो, मैं उसकी थोड़ा इशारा कर देता हूं, यूरोप भी तालिबान को तस्लीम करने के लिए नरवे का इशारा दे चुका है। यूरोप अब
बर्मला, उन्होंने कहा है कि हम देखेंगे कि इनका रवैया क्या होता है।
देखिए, अब अभी आपने कल का प्रोग्राम देखा, जो आपने जो कल जो बड़े हाई लेवल हाई ऑफिसर ने कहा, जिसमें अब आप ये देखिए ना, फ्रांस ने अमरीका से अपने सफीर को वापस बुला लिया।
वो नाराजगी किसी और वजह से है, फ्रांस ने अमेरिका से इसलिए बताया कि फ्रांस, बरतानिया और ऑस्ट्रेलिया, फ्रांस के तैयारों की एक डील जो ऑस्ट्रेलिया के साथ हुई थी, फ्रांस कहता है अमेरिका ने हमारी कमर में छुरा घोंपा है, और इन्होंने जो न्यूक्लियर आपदोजों की डील कर ली है, तो ऑस्ट्रेलिया ने फ्रांस के साथ अपना कॉन्ट्रैक्ट खत्म कर दिया, जिसकी बिना पे फ्रांस बहुत खायफ है अमेरिका से। उन्होंने ओपनली फ्राइडे को कहा था कि अमेरिका ने और बर्तानिया ने हमारी कमर में छुरा घोंपा है।
बिल्कुल यही बात मैं भी कहना, शुक्रिया आपने बता दिया, मैं यही बात कहना, बातें ऐसे शुरू होती है ना कि भाई आटा गूंदी हिलती क्यों है तुम्हें, तो बातें ऐसे शुरू होती है। दूसरी बात यह है कि जर्मनी के जो इंटीरियर मिनिस्टर उन्होंने क्या बयान दे दिया, अभी जर्मनी के लिए 400,000 मास्क, ट्रेड मास्क आ रहे थे, ग्लोबल मास्क आ रहे थे चीन के से, वो बैंकॉक हवाई अड्डे पे जो उनका जहाज उतरा तो अमरीका ने उसे आगे से आने की इजाजत मिली, वही से ले लिया। अब वहां पता चला कि अमेरिका ने ज्यादा पैसे देके चीन से, उस चीन की प्राइवेट कंपनी से वो सारे खरीद लिए हैं। अब ये तो सेहत का मामला है। अब इसी बात के ऊपर आपके जहां आप बैठी हुई कनाडा के अंदर, जस्टिन ट्रूडो ने उसका बड़ी मुखालफत की, उसने कहा कि ये अमरीका जो है इसने ये गलत काम किया है, ये अपने इत्तेहादियों जिन इत्तेहादियों ने इसके लिए जाने दी है, वहां पर कुर्बानी दी है, उनके साथ ही ये तजारती मामले में इतनी बदतमीजी इख्तियार कर रहा है। ये आपके कनाडा के वजीर आजम का ये स्टेटमेंट है जहां पे आप बैठी हुई है। फिर ब्राजील का जो वजीर सेहत था उसने भी बड़े सख्त बयान दिया है, और जो
अमेरिका है ये वही पॉलिसी है ना जो इंडिया की, अमेरिका फर्स्ट फॉर एवरीथिंग, दैट्स व्हाट दे से।
चलिए अब ये देखिए ना, फ्रांस जर्मनी के जो आला अधिकारियों का जो कहना था कि अमेरिका ने चीन से मेडिकल ग्रेड के जो मास्क में हमारे साथ उसने जो दगाबाजी की है, हमारे टेंडर को खत्म करवा के उसे सारे हमारे ऑर्डर सारे मशरूह करवा के खुद उसमें कूद गया है, इसने अमरीकी मफादात को जो है अब हमें पता चल गया है कि अमेरिका अब यूरोप के मफादात को रिक पहुंचाने के लिए मुतहरक हो गया है। ये उन्होंने खुद कहा है, और खुद अमरीका में एक कायम मल्टीनेशनल कंपनी उसने भी ये बात कही है, उसने कहा है कि अमरीका ने कारोबारी लिहाज से ये काम गलत किया है, और लातिनी अमरीका के जो है उसको भी इन्होंने अमरीका ने खुद हुक्म दिया है कि यूरोप के साथ अपना कारोबार को बंद करें। इस पर भी जस्टिन ट्रूडो है उसने बड़े बरोबर उसने ये कहा, उन्होंने कहा कि अमरीका गलती कर रहा है और इसमें वो नाकाम हो जाएगा, हम कम से कम इस कारोबारी दवाबाजी में अमरीका साथ नहीं देंगे, या फिर ट्रूडो का उसका बयान है। अब ये तमाम चीजें, अब मैंने ये इशारा इसलिए किया है कि अब वहां पर उसे पछताई है, अमरीका को अब तन्हाई महसूस हो रही है, अपनी इस तन्हाई को खत्म करने के लिए दोबारा अब अमरीका पाकिस्तान से रब्ता कर रहा है। वो चीफ जो कि अफगानिस्तान गया था मिलने के लिए तालिबान के साथ, अभी तालिबान ने काबुल जो है अभी नहीं इसमें गलबा हासिल किया था, मिलने जो गया था चीफ तालिबान का, वही चीफ पाकिस्तान में बैठा हुआ है, वो कहता है मेरी बात करवाएं, वहां से मेरी बात करवाएं। पाकिस्तान ने कहा कि हम आपकी कैसी बात करवाएं, पिछले प्रोग्राम में आपको याद होगा कि आपने बात की थी, मैंने कहा था आपने कहा था इतना लंबा, मैंने आपसे ये अर्ज किया था कि अब दूर से वो ड्रोन हमले तो नहीं कर सकेगा, अब वो अपनी दरिया नेवल को वहां आगे ले आया है, पाकिस्तान की नेवी बॉर्डर के ऊपर लेके आया है, और यूएस नेवल का जो बहरी बरदार बेड़ा जो है यूएस रेगन रोनाल्ड रेगन उसको लेके वापस खड़ा कर दिया है। अब सीआई चीफ ने इजाजत मांगी थी आके, हमें इजाजत दीजिए, हम आपकी हदूद से बाहर हैं लेकिन आपकी फजाई हदूद से बहुत बुलंदियों से हम कुछ करने की इजाजत दें, पाकिस्तान ने इनकार कर दिया। पाकिस्तान ने कहा कि हम आप, क्योंकि वो उन्हें पता है कि पाकिस्तान के पास ऐसी सलाहियत मौजूद है कि वो अपनी फजाई हदूद पूरी का उसका वो उसकी हिफाजत कर सकते हैं। अब बाकी ईरान बाकी रह गया है, ईरान के बारे में कहना अभी बहुत मुश्किल है कहना, अभी तो यही है कि ईरान भी इसके अब इस बार इजाजत नहीं देगा, क्योंकि चीन जो है बताते खुद इसमें कूद गया है। चीन ने बकायदा तौर पे, यानी जो चीन के तर्जमान हैं उन्होंने बकायदा तौर पे इस बात का ऐलान किया, उसने कहा कि आपको पता है चीन जो है बहुत खूबसूरत किस्म के बड़े नपे तुले बयान देता है। अब चीनी तर्जमान ने कहा है कि चीन की हुकूमत को तालिबान से कोई खतरा नहीं है, ये इस बात का इशारा है चीनी सियासत को अगर देखा जाए कि चीन जो है अब वो आ गया है सामने मैदान में अफगानिस्तान की मदद करने के लिए। उसने कहा कि हम इस खत्ते के अमन के लिए अपने कमजोर साथियों की मदद करने के लिए हमेशा तैयार बैठे होते हैं, ताकि अगर वो कमजोर होंगे तो उससे चीन की शांति को भी कमजोरी पहुंचेगी, जोर पहुंचेगा, इसलिए उनकी कमजोरी को दूर करना, बरवक्त दूर करना, ये चीन की जिम्मेदारी बनती है, उसने इशारा दे दिया। फिर उसने ईरान से भी कह दिया कि आपको इंडिया की जुबान बोलनी बंद करनी पड़ेगी, ये जो आप इंडिया की जुबान बोल रहे हैं, और ईरान से कहा कि भाई आप जो इंडिया की जुबान बोल रहे हैं, और बकाया तौर पे ईरान को इस बात के कहा गया, बकाया तौर पे ईरानी चीनी सफीर ने ईरानी खाद से मुलाकात की है वहां पर जाके जवाब शरीफ के साथ, और उन्होंने कहा कि अब ईरान को इस बात का खतरा पैदा हो गया, क्योंकि ईरान ने जब सारी दुनिया ने ईरान पर पाबंदी लगाने का सोचा हुआ था, तैयार थे तैयारी करने के लिए, तो ईरान ही तो था कि बढ़ के इसने $460 बिलियन का उसके साथ वादा किया, और फिर ईरान से चीन हर साल $40 बिलियन का तेल खरीदता है, उसके मुकाबले में वो सऊदी अरब से और मिडल ईस्ट से भी तेल खरीदता है 55 बिलियन का, और सऊदी अरब ने तो बकायदा ऑफर की थी इसको चीन को कि हम ईरान से 10% तेल आपको ज्यादा सस्ता देंगे। आप मुझे ये बताइए कि जिस मुल्क को साल के बकायदा तौर पर 6 से 8 बिलियन बचत हो $6 बिलियन की, वो क्यों नहीं जाएगा, लेकिन वो नहीं गया अभी तक।
ईरान ये जो सियासत है ना, ये बड़ी ही खौफनाक है। अभी आपने जितनी बातें की यकीनन असर की, मगर मैं सोच रही थी सारी दुनिया
फैसला भी जो है अफगानिस्तान गए तो बड़ा शोरों गुल मचाना शुरू कर दिया इंडिया ने, दूसरे लोग करे, और जब सीआई के चीफ अफगानिस्तान गया था उसको किसी ने शोर नहीं मचाया, उस और जब ये खुद इनके अपने चीफ जाते थे अफगानिस्तान के अंदर तो जो हर तीसरे दिन वहां पे लोग भागे जाते थे, उसको किसी ने किया अपने मतलब
अशरफ गनी के दौर में,
हमर करजई के दौर में। अब एक और बात मैं आपसे अर्ज कर दूं, यहां जो बड़ी शदीद जो सामने आई है, जो कि खतरा बहुत बड़ा एक और बढ़ गया है, गुलबदीन हिकमतयार ने इंटरनेशनल मीडिया के 5 एंकर्स को बकाया तौर पर ये एक इंटरव्यू देते हुए ये बात कही है, जो कि आज तक आप भी देख सकती हैं होगा। उन्होंने कहा कि जी हम मुतालबा करते हैं ताजिकिस्तान से या इंडिया से कि अमर साले और अमर मसूद इसे हमारे हवाले कर दिया जाए, हम तिब्बत तर्ज पर एग्जाइल हुकूमत नहीं चलने देंगे ना चलाने देंगे, और प्यूटन को बकाया तौर पे ये शिकायत की गई है ताजिकिस्तान की कि आप दोनों ममालिक से हमारे इन दोनों आदमी को बरामद करवाएं, और प्यूटन ने बकायदा टीआर पे, मैं आपका हवाला भी दे रहा हूं, टीआर के ऊपर रूसी तर्जुमान ने बकायदा तौर पर इस बात का इतराफ किसने कहा कि प्यूटन ने बकायदा तौर पर यह कहा है तालिबान को, उसने कहा कि अगर इन दोनों ममालिक गुरुदी की याद ने कहा कि अगर इन दोनों ममालिक से कहीं से भी बरामद हुए तो फिर हमारी ताजिकिस्तान भारत से खुली जंग होगी जहां से वो निकलेंगे, उन्हें कोई लगी लिपटी नहीं कही उन्होंने,
वो तो सर फिर आग में लपेटने वाली बात है ना खित्ते को,
कि मैं खुद ताजिकिस्तान जाऊंगा इसके लिए, कोई और कोई भी वॉरलॉर्ड वहां पे हुआ तो उसे तालिबान के हवाले कर दिया जाएगा, ये नहीं कहा कि मना कर दिया जाएगा, तालिबान के हवाले कर दिया जाएगा। फिर एक खबर ये भी आई है कि प्यूटन ने मोदी से बात भी की, मोदी से भी बात की कि अगर इन दोनों में से कोई है तुम्हारे पास तो उनके हवाले कर दो, वगरना खत्ते में उसी तरह तनखा कर दिए जाओगे, और अमेरिका और इसराइल हजारों मील दूर से तो उसमें मदद तो नहीं पहुंच सकेंगे, क्योंकि अमरुल्ला साले को सदारती महल के सामने लटकाने का फैसला हो चुका है, इसके भाई रूहुल्ला साले को भी कभी किसा इस्तेमाल किया जाए, उसकी वजह यह है तालिबान, उस जब पूछा गया तालिबान के आप अमर साले को क्यों लटकाना चाहते हैं, उनका बात यह है कि हमने एमनेस्टी दी थी, माफी दी थी सबको, सबने फायदा उठाया, अमर करजई ने, अब्दुल्ला अब्दुल्ला ने, साहब मुकाम महमूद ने, यूनुस कानूनी ने, सब गुरुओं ने उसका फायदा उठाया, इनको भी हमने मौका दिया, लेकिन उन्होंने बगावत की, इसके बगावत के पंशीर के अंदर उन्होंने बगावत की, इसके बावजूद हमने अपने उलमा के वफूद भेजे इनके पास जंग नहीं की, वफूद इनके पास गए, एक दफा गए, दो दफा गए, तीन दफा गए, और उसके बाद उलमा के हुक्म के मुताबिक, क्योंकि उन्होंने एमसी नहीं ली और वो तंग कर रहे थे वहां पे, इसलिए हमने बकायदा तौर पर हमला किया, लेकिन आप देख लेंगे हमने पंशीर वादी पे जो हमला किया, एक आदमी के सिवा किसी की जान नहीं गई वहां पे,
वो भी एक भाई अमर साले के भाई,
अमर साले के भाई की।
और सर आप जब सारी बातें कर रहे हैं, हमारा टाइम भी हमें बाज़ूकात इजाजत नहीं देता आगे बढ़ने की, मैं आपकी बातों को सुन रही थी और मैं सोच रही थी, खित्ते में कहा जाता था कि रशिया और इंडिया का ताल्लुक है, पाकिस्तान चाहे इमदाद के चक्कर में ही सही अमेरिका के साथ चल रहा था, मगर ये जो 20 साल का मामला था जिसमें अफगानिस्तान में अमेरिका रहा, और इस दौरान में हिंदुस्तान ने अपनी सड़कें बनाई, अंदर खाते बाहर से हमें लग रहा था कि हमारा ताल्लुक है अमेरिका के साथ, मगर इनसाइड जो मुझे एक ऑर्डिनरी सिटीजन को नहीं मालूम, अंदर खाते तो इंडिया अमेरिका के साथ मिल के अफगानिस्तान को अनस्टेबल करने में और साजिशें बढ़ाने में, जिसकी वजह से जिसका असर हमारे बलूचिस्तान और पेशावर की तरफ भी आया, पश्तीन मूवमेंट स्टार्ट हुई, तो हमें लगता था कि अमेरिका हमारे साथ है, बट इनसाइड तो वो वाज वर्किंग विद इंडिया टू डिस्टेबलाइज दिस एरिया। क्विक रिस्पांस चाहिए मुझे।
बिल्कुल सही कहा। हम मुझे इजाजत दें कि मैं कभी आपका इंटरव्यू करूं, जो सोचा जो आपके सवाल
मैं कहा इस काबिल। मगर सर नहीं, ये मतलब सियासत ऐसी चीज है जो आम जैसे मेरे जैसे आम बंदे को समझ ही नहीं आ रही। यानी सुपरफिशियली कुछ और कहा जा रहा है, अंदर खाते कुछ और हो रहा है।
देखिए, आप इसके लिए बहुत पहले अयूब खान ने अपनी किताब लिखी थी फ्रेंड्स नॉट मास्टर, वो पढ़ लिया। उसके बाद आप प्रोफेसर नूर मोहम्मद की किताब पढ़ ले, माशाल्लाह से माशाल्लाह तक, वो देख ले आप। आप शाहनामा पढ़ ले, उसे देख ले आप। आप डॉक्टर सफदर महमूद, रिसेंटली वो फौत हो गए, अल्लाह ताला ने गरीब रहमत फरमाए, उनका देख लें हम कहाँ चले, उनकी वो किताब पढ़ के देख लें आप। फिर आप दूर ना जाएं, आप मलेशिया के जो हैं महात्रे, मतलब उनकी किताब पढ़ के देख लें, उनकी किताब पढ़ के दुश्मन ताक में, उसका उर्दू में तर्जुमा भी हो चुका है। मैंने आपको बड़ी बड़ी पांच किताबों का आपके सामने तज़किरा किया है आपके सवाल की ताइद के अंदर। बात यह है कि अफगानिस्तान के अंदर वाकई हिंदुस्तान जो गया था वो वेस्टर्न पावर की मर्जी से गया था, ताकि अफगान की नई नस्ल का कल्चर तब्दील कर दिया जाए, ताकि कल्चर तब्दील कर दिया जाए, इसी से हो जाए उनको, फिर वहां पे क्लब शुरू हो। अब आप देखिए,
अमेरिका के साथ ही मिलकर काम कर रहा था,
बिल्कुल कर रहा था। अब अफगानिस्तान के अंदर देखिए ना, अशरफ गनी के जमाने में क्लब तो शुरू हो गए थे, नाइट क्लब तो वहां पे चल रहे हैं, वहां पे अब आके बंद, अपने आप बंद हो गए। नाइट क्लब चल रहे थे, जुआ खाना चल रहे थे, वहां पे ब्रश हाउस चल रहे थे, वहां पे बकायदा तौर पे।
आप बस सर मुख्तसरन यही कहेंगे, अल्लाह ताला इस खित्ते में अमन करे, आई डोंट नो, अल्लाह ताला बेहतर करे, हम तो सिर्फ दुआई कर सकते हैं।
और देखिए ना, एक और बड़ी खबर है कि अब पंजशीर के बाद ईरान ने अफगानिस्तान के साथ पानी का एक मसला तलाशा शुरू कर दिया है। अब आप ये देखिए ना, वो जो दराए हिलमत के ऊपर दराई पानी का मसला शुरू हुआ था अफगानिस्तान ईरान के अंदर, उसके ऊपर बकायदा तौर पे चंद साल पहले अटलांटिक बोर्ड ने दोनों ममालिक के दरमियान, इन दोनों ममालिक से रब्ता किया था अटलांटिक बोर्ड वालों से, क्योंकि वो उनके पास बेहतरीन आले हैं, वो बताते हैं पानी का भाव किस तरफ है, कितना किसका है। उन्होंने आगे बकायदा तौर पर इन दोनों के दरमियान रब्ता करके मादा करवाया, उसमें एक मुतफिका मादा तश्कील पा गया था और कई साल तक मादा चलता रहा। अब अचानक ईरान ने उसमें ज्यादा पानी का मुतालबा कर दिया है, बगैर किसी शर्त के, बगैर किसी वजूह के बदल। अब आप जानती हैं कि तालिबान अफगानिस्तान जो है लैंडलॉक मुल्क है, कोई समुद्र नहीं है उसके पास और दरिया नहीं, उसके पास या बर्फ का पानी होता है जो आता है बाथर से, या ये पानी होता है जो दर कबल में आता है। अब ऐसा, अब उन्होंने अचानक तौर पर ये फिर ये मामला शुरू कर दिया है। अब इसको भी निपटाने के लिए वहां पे पिछले दिनों, तीन दिन पहले कतर के सफीर के साथ कतर के वजीर खारजा वहां पे पहुंचे हुए थे। कतर के वजीर खारजा उनका जो ओहदा है वो नायब वजीर आजम का भी है, कतर के नायब वजीर आजम का भी है। अब जब सऊदी अरेबिया और यूएई या दूसरे ममालिक ने कतर के खिलाफ महाज शुरू किया था, तो उस वक्त दो मुल्कों ने कतर की बड़ी खुल के मदद की थी, वो एक तुर्की था और एक ईरान था। कतर के ईरान के साथ बड़े अच्छे मरासम है। अब कतर जो है ईरान को समझाने के लिए आया है, उसने कहा कि हमने बरसों की मेहनत के बाद अफगानिस्तान के अंदर अमल लाने की कोशिश के लिए मादे करवाए हैं, आप इस मादे को सेबोटाज ना करें, आप हिंदुस्तान की जुबान बोल रहे हैं, ये बात बंद कर दें, ये बात ठीक नहीं है, आप अपने मफादात का जरूर ख्याल रखें, अपने मफादात का जरूर ख्याल रखें, लेकिन ऐसा कोई काम ना होने दें कि ऐसे किसी दुश्मन को यहां पर आने की दोबारा इजाजत ना दें जो कि आपको भी बाकी ममालिक को भी जो है वो सेबोटाज करे, और फिर ऐसा ना हो हम आपके दोस्त आपको समझाने आए हैं, ऐसा ना हो कि आप भी तनहा हो जाएं और फिर आप हमें बुलाएं मदद के लिए तो हम ना आ सकें।
और बहुत शुक्रिया सर, हम टाइम से बिल्कुल बाहर निकल गए, अल्लाह ताला से हम सिर्फ दुआ करते हैं।
ऐसा ही पैगाम तुर्की ने भी ईरान को दे दिया है।
सही सही सही, अल्लाह ताला बेहतर करे। बाजी मैं तो यही देखती हूँ कि अल्लाह ताला से दुआ कर सकते हैं कि अल्लाह ताला खित्ते में अमन और शांति हो, आमीन सुमा आमीन। समी भाई आपका, डॉक्टर साहब आपका बहुत शुक्रिया कि आप प्रोग्राम में शामिल होते हैं और एक तज्जिया पेश करते हैं। हमारे जो व्यूअर्स हैं, आप तमाम का बहुत शुक्रिया जो प्रोग्राम को देखते हैं और जो प्रोग्राम को 770 AM हमारे रेडियो पे सुनते हैं, आप तमाम का बहुत शुक्रिया। वी लुक फॉरवर्ड फॉर योर फीडबैक। सर बहुत शुक्रिया एंड इजाजत दीजिए। पाकिस्तान जिंदाबाद एंड कनाडा पाइंदाबाद।
You are listening to WTOR 770 AM, Youngstown, Toronto.
आज नहीं तो कल शादी करना है ना, आई की मर्जी से ही सही, मुझे कोई प्रॉब्लम नहीं। झूठ की बुनियाद पर टिका रिश्ता तब तक चलेगा। कौन है मिकी?
Now streaming on Z5. Download the app now.
बस तो हड्डे वर्गी सीधी सादी कुड़ी चाहिए थी।
सारी सीधी सादी गलत आसान निकल गया सीगा।
ए भाई साहब कौन?
मेरा एक्स बॉयफ्रेंड है।
हाँ सर गाल जी।
Now streaming on Z5. Download the app now.
Your most awaited movie, Puwara, now streaming on Z5's app. Download the app now.
COVID-19 करके सारा काम ऑनलाइन हो गया, ग्रोसरी ऑनलाइन हो गई, ट्यूशन ऑनलाइन हो गई, और का होर कल मेनू रिया ने दसिया कि सोडी फर्नीचर वाले भी हुन ऑनलाइन फर्नीचर सेल कर रहे हैं।
बिल्कुल ठीक सुनिया, ते हुन इना दा स्टोर भी खुल गया है।
ब्रह्मजन दे सब तो वड़े फर्नीचर स्टोर्स विचों एक सोडी फर्नीचर ते हुन COVID-19 दे दौरान इना दी वेबसाइट sodifurniture.com ते जाओ अते अपनी पसंद दा फर्नीचर सिलेक्ट करो। स्टोर विच आके सेम फर्नीचर देखो अते सेम प्राइस ते लो। इना दी कैनेडी लोकेशन हुन खुल चुकी है। फॉर मोर इन्फॉर्मेशन कॉल 9058747171।
डाइवोर्स या कस्टडी दी लड़ाई जिंदगी दी सब तो औखी लड़ाई हुंदी है, क्योंकि तुसी उस शख्स नाल लड़ रहे हुंदे हो जिस नाल तुहाडा घर परिवार ते तुहाडे बच्चे सांझे ने। उस वक्त कई सवाल उठते ने कि प्रॉपर्टी किस कोल जाएगी, कस्टडी किस नु मिलेगी, ते जिंदगी दी सब तो प्यारी दौलत बच्चे किस कोल रहेंगे।
SNS लॉयर्स को इन्हां सारे सवालों दे जवाब ते तुहाडे हक ले लड़न वास्ते लियाकत है। अपने हक जानने लई या सलाह लैण लई अज ही SNS लॉयर्स नु कॉल करो 416-655-2000।
ट्रकिंग वाले वीरो ध्यान नाल सुनो, ट्रक जिद्दां दा भी चलाउंदे हो, मैनुअल जां ऑटोमैटिक, क्विक ट्रक ल्यूब चेते आही ना रखियो। ट्रक दी बढ़िया सर्विस लई क्विक ट्रक ल्यूब लो जी तीजी लोकेशन भी खोलती है, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। आहो जी कोई अपॉइंटमेंट नहीं, ड्राइव थ्रू फैसिलिटी, एग्जिट 579 फ्रॉम हाईवे 401 इन नापनी। क्विक ट्रक ल्यूब द वन स्टॉप शॉप 519-622-0660 जां quicktrucklube.com QTL बिकॉज वी केयर।
CIBC ग्लोबल मनी ट्रांसफर के साथ अपने परिवार को ज्यादा से ज्यादा खुशियां दें। CIBC ग्लोबल मनी ट्रांसफर की $0 ट्रांसफर फीस का फायदा उठाएं और अपने परिवार तक पहुंचाएं और भी ज्यादा पैसे। आज ही CIBC.com/GMT इवेंट पर जाएं और प्रोमो कोड GMT इवेंट के साथ अपने पहले ट्रांसफर पर $300 तक वापस पाएं। शर्तें और CIBC फॉरेन एक्सचेंज रेट्स लागू।
अकाल ट्रक एंड लूम ताड़े ट्रक बादशाह दी क्वालिटी सर्विस, रिपेयर, ऑयल चेंज, वॉश ते मेंटेनेंस। एक और खुशखबरी, नॉर्थ अमेरिकन, चाइनीज ते कोरियन नवे ते इस्तेमाल शुदा टायर्स विद फुल वारंटी। अकाल ट्रक एंड लूम 1776 मेयरसाइड ड्राइव 905-565-1100
महामारी दौरान साडे बच्चियां ने दिखाया कि ओ किन्ने तगड़े, सहनशील ते मजबूत हो सकदे हन, पर हुण उनां लई दोबारा अपनियां यादां बनाउण दा समां है। अपने परिवार ते दोस्तां नाल, अपने साथियां नाल, अपने सहपाठियां नाल COVID-19 दे विरुद्ध वैक्सीनेशन बच्चियां दी मदद कर सकदी है। बचपने विच वापस परतण लई अपने बच्चियां ते उनां दे साथियां दी सुरक्षा लई मदद करो। अपने परिवार दे योग बच्चियां लई वैक्सीनेशन अपॉइंटमेंट बुक करवाओ। कैनेडा सरकार वल्लों संदेश।
आप सुन रहे हैं रेडियो साज आवाज ब्रॉडकास्टिंग सर्विस 24/7। हमारे रेडियो और टीवी की सर्विस के लिए विजिट कीजिए eawaz.com या फिर आज ही eawaz ऑफिशियल ऐप अपने स्मार्टफोन में डाउनलोड कीजिए। और अब वक्त हुआ चाहता है खूबसूरत और मालूमती प्रोग्राम का जो eawaz टीवी के लिए रिकॉर्ड किया गया। eawaz टीवी को आप तमाम IPTV बॉक्सेस पर देख सकते हैं।
आपका भाई दोस्त फजल वदूद वेल्थ टॉक में आपको खुशामदेद कहता है। नई एपिसोड के साथ हाजिर खिदमत हूं। आज का टॉपिक जो है वो मुझसे, चूंकि मैंने थोड़ा सा पहले इसको डिस्कस किया था काफी पहले, लेकिन आज इसको थोड़ा सा डिटेल में करेंगे क्योंकि इसके बारे में बहुत सारे क्वेश्चंस आते रहते हैं। टॉपिक है हमारा आज का डिसेबिलिटी इंश्योरेंस, اور کیوں امپورٹنٹ ہے, اس میں کیا دیکھنا چاہیے, اس میں اٹس اے ٹیکنیکل پروڈکٹ, تو اس کی ڈیفینیشن اور اس قسم کی چیزیں ہم سمجھیں گے, اور اس کے ساتھ ساتھ اینڈ کریں گے پروگرام, آپ کو چھوڑے جائیں گے ایک خیال کے ساتھ